चाहिँ हामीले हिजो चाहिँ हेरेका थियौँ कि परमेश्वरले खोजी गर्दै हुनुहुन्छ, उहाँले चाहिँ यस्तो मानिसलाई खोज्दै हुनुहुन्छ, पुरुषलाई, स्त्रीलाई, अनि बालकहरूलाई, बालिकाहरूलाई खोज्दै हुनुहुन्छ। अनि उहाँ चाहिँ के गर्न चाहिरहनु भएको छ भने, उहाँ आशिष दिन चाहिरहनु भएको छ। परमेश्वर प्रेम हुनुहुन्छ, उहाँ असल हुनुहुन्छ, उहाँ भलाइ गर्न चाहनुहुन्छ। अनि यदि हामी उहाँमा फर्क्यौँ भने, अनि फर्किनु परेको छ किनभने सुरुमा परमेश्वरले जे बनाउनु भयो आदमलाई, हवालाई, त्यो बिग्रियो पापले। तर परमेश्वरले चाहिँ अनुग्रहमा फेरि बाटो खोल्नुभयो परमेश्वरमा फर्कनका लागि। अनि त्यो बाटो चाहिँ रगतको बाटो हो, बलिदानको बाटो हो, एउटा मुक्तिदाताद्वारा, मसीहद्वारा हामी परमेश्वर कहाँ आउनुपर्छ। अनि यो प्रतिज्ञा दिनुभयो, स्त्रीको सन्तान पठाउने छु जो पापीहरूको लागि मर्नुहुनेछ। अनि उहाँलाई चाहिँ दर्शाइयो त्यो निर्दोष पशुको बलिदानद्वारा, अनि जो पापीहरूको लागि बलि भएको विश्वासद्वारा चाहिँ मान्छेहरू चाहिँ परमेश्वर कहाँ आउनुपर्छ। आदम हौवा परमेश्वरका विश्वासैद्वारा आए, हाबिल पनि आए, तर कैन आएन, हनोक आयो, नुवा आयो। त्यसरी परमेश्वरले खोजिरहनु भएको छ अनि भेट्टाउनु भएको कुराहरू पढिरहेको छ हामीले। अनि त्यसपछि जलप्रलय आयो, उत्पत्ति 6:7-8 किनभने परमेश्वरले चाहिँ विद्रोहलाई चाहिँ र दुष्टतालाई चाहिँ न्याय गर्नै पर्छ। अनि बाबेलको धरहराको घटना हामीले पहिले अध्ययन गऱ्यौँ यी तालिमहरूमा, त्यहाँ पनि परमेश्वरले चाहिँ अधर्मलाई, विद्रोहलाई चाहिँ न्याय गर्नुभएको पाउँछन्, किनभने उहाँ धर्मी हुनुहुन्छ, पवित्र हुनुहुन्छ, तर उहाँ प्रेम हुनुहुन्छ, उहाँ अनुग्रही हुनुहुन्छ, र उहाँले कृपा देखाउनलाई चाहिँ अति रुचाउनुहुन्छ, उहाँ भलाइ गर्न मन पराउनुहुन्छ, उहाँ आशिष दिन चाहनुहुन्छ। जहिले पनि उहाँ चाहिँ मान्छे खोजिरहनु भएको छ, को छ मेरो हृदय अनुसारको मान्छे, उहाँको आँखा चाहिँ पृथ्वीभरि नै यता र उता दौडिरहेको छ भनेर दोस्रो इतिहास 16:9 हिजो पढ्यौँ। उहाँले यस्तो हृदय खोज्दै हुनुहुन्छ जो चाहिँ उहाँ कहाँ फर्कन्छ, पश्चातापी हुन्छ, विश्वास गर्छ, भरोसा गर्छ, अनि उहाँले भनेको मान्छ। है, उहाँले मागेको यो उचित होइन र, उहाँले हामीलाई बनाउनु भयो, हामी त मालिक होइन नि, उहाँ हो सृष्टिकर्ता, उहाँले हो नियम बनाउने, उहाँले हो हामीलाई चाहिँ अधिकार गर्ने, अनि उहाँले हामीलाई फेरि भलाइ गर्न चाहनुहुन्छ, हामीलाई असल गर्न चाहनुहुन्छ, अनि हाम्रो आफ्नै बाटो लाग्ने त होइन, हामी चाहिँ फर्किन पर्छ, हामी उहाँसँग ठिक हुनुपर्छ। अनि त्यही खोज्दैन, को मसँग ठिक हुन चाहन्छ? अनि हामीलाई सुसमाचारमा अनि त्यसै भन्नुभएको छ, जाऊ मैले तिमीलाई चाहिँ मिलापको सुसमाचार दिएको छु, मिलापको वचन दिएको छु, अनि परमेश्वरसँग मिलाप गर भन्दै हरेक व्यक्तिलाई बिन्ती गर भनेको छ 2 कुरिन्थी 5:5। हामी उहाँका राजदूतहरू हौ, हामी अहिले चाहिँ तालिम लिँदैछौँ, हामी चाहिँ यो काममा हामी उहाँसँग ठिक भएर जिरहने हो, अनि त्यसपछि अरूलाई पनि उहाँको ठिक सम्बन्धमा ल्याउनलाई चाहिँ हामी आग्रह गर्ने हो। अनि अनि हामीले देखायौँ कि उहाँले अरू पनि भेट्टाउनु भयो, उहाँले अब्राहमलाई भेट्टाउनु भयो, उहाँले इसाकलाई भेट्टाउनु भयो। अनि हामीले चाहिँ हिजो हेरेका थियौँ कसरी इसाक चाहिँ प्रभु येशु ख्रिस्टको सुन्दर तस्बिर हो। अनि अब चाहिँ यो तस्बिरमा हेर्दाखेरि चाहिँ अलिकति फोकस गर्न चाहन्छौँ केमा भने, कसरी इसाकको होम बलिले चाहिँ ख्रिस्टलाई दर्शाउँछ, किनभने इसाक चाहिँ प्रभु येशु ख्रिस्टको दृष्टान्त अथवा छाया भएकोले, प्रतिरूप भएकोले, किनभने इसाकलाई त्यो होम बलिको बेदीमा चढाइएको थियो, त्यसैले हामीले चाहिँ अब यो होम बलि बुझ्न पायो भने हामीले ख्रिस्टको बलिदानलाई धेरै बुझ्न सक्छौँ। सबभन्दा पहिला होम बलि उल्लेख भएको छ उत्पत्ति 8:1 हो, एकचोटि मसँग जाउँ त, उत्पत्ति 8 अनि यो चाहिँ जल प्रलय भइसकेपछि नोहको जहाज बाट आठ जना मानिसहरू निस्कन्छ नुहको परिवार, अनि उनीहरूले के गर्छ, नुहले के गर्छ, यहाँ आठ अध्यायको हामी चाहिँ हामी पढ्छौ अठार पदबाट। अनि नुह र तिनको साथमा तिनका छोराहरू, तिनकी पत्नी र तिनका छोराहरूका पत्नीहरू बाहिर निस्के। हरेक पशु, हरेक घस्रने जन्तु र हरेक पंक्षी, पृथ्वीमाथि चलफिर गर्ने हरेक प्राणी आआफ्ना जाति अनुसार जहाजबाट निस्के। आरारात पहाडमा, टर्कीको पूर्वपट्टि, आर्मेनिया, त्यो ठाउँमा विस्फोट। अनि नुहले परमप्रभुका निम्ति एउटा वेदी बनाए, अनि हरेक शुद्ध पशुबाट र हरेक शुद्ध पंक्षीबाट लिएर त्यस वेदीमाथि होम बलि चढाए। अनि परमप्रभुले यो मिठो सुगन्ध लिनुभयो। तब परमप्रभुले आफ्नो हृदयमा भन्नुभयो, मानिसको कारणले यस भूमिलाई म अब फेरि कहिले श्राप दिने छैन। किनकि बालकालदेखि नै मानिसको हृदयको विचार खराब हुन्छ, अनि जसरी अहिले मैले गरेको छु त्यसरी नै अब म फेरि हरेक जीवित प्राणीलाई कहिले हिर्काउने छैन। पहिलो पटक चाहिँ बाइबलमा होम बलि उल्लेख भएको चाहिँ यो उत्पत्ति आठको बीसमा हो, जब नुहले चाहिँ शुद्ध पशुहरूबाट चाहिँ यो चढाउँछ। शुद्ध हुनुपर्छ, प्रभु येशू निष्पाप हुनुहुन्थ्यो, उहाँ निष्कोट बलि हो, उहाँमा एउटै पाप थिएन भन्ने कुरा चाहिँ यहाँ देख्छौ। अनि यो चाहिँ परमेश्वरको लागि मिठो सुगन्ध थियो भनेर बताएको छ। यो भनेको के हो? अवश्य नि यो चाहिँ उहाँलाई हाम्रो नाकले सुनेर जसरी हामीलाई चाहिँ कुनै खानेकुराको मिठो बास्ना आएर चाहिँ हामीलाई मन परेको त्यो चाहिँ होइन। हामीले धेरै पदहरू हामीले हेर्न सक्छौँ नि, केही म देखाउने छु। किनभने यहाँ एक्चुली हेर्नुहोस् त, भजन सङ्ग पचासमा, भजन सङ्ग पचास परमेश्वरले त्यो भौतिक सुगन्धले नै आनन्द दिएको होइन, जब नुहले चाहिँ त्यो होम बलि चढाए। यहाँ बलिहरूको बारेमा चाहिँ भजन सङ्ग्रह पचासको सातदेखि पन्ध्रमा हामी पढ्दैछौँ। यहाँ चाहिँ इजरायलको सम्बन्धमा छ, जतातिर हामी लाग्दैछौँ हाम्रो अध्ययनमा, यहाँ उत्पत्तिबाट दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ हामी इजरायलमा आइपुगेको छैन, हामी चाहिँ अब्राहमका पुग्यौँ, इसाकमा पुग्यौँ। पहिलो समयमा हेर्दाखेरि चाहिँ इजरायल भूमिमा भित्र छिरिसकेर पनि बिग्रिसक्यो, तर यहाँ बीचको ग्याप छ जो तपाईँलाई चाहिँ फिट गर्नु परिरहेछ। अनि यहाँ भजनहरू पचासमा चाहिँ इजरायल जातिलाई चाहिँ बलिदानको विषयमा चाहिँ एउटा नियम पुस्तक नै दिनुभएको थियो, लेवीको पुस्तक। अनि व्यवस्थामा चाहिँ बताएको थियो उनीहरूले यी पशु बलिहरू चढाउनु पर्थ्यो। तर हेर्नुहोस् है, कुरा यस्तो छ, पचासको सातदेखि पन्ध्रमा, हे मेरा जन सुन र म बोल्नेछु, हे इजरायल र म तिम्रो विरोधमा साक्षी दिनेछु, परमेश्वर तिम्रा परमेश्वर म नै हुँ। म तिमीलाई तिम्रा बलिदानहरूको विषयमा दोष लगाउने छैन, तिम्रा होम बलिहरू त निरन्तर मेरा सामुमा छँदैछन्। म तिम्रो घरबाट कुनै बहर लिने छैन, न त तिम्रा खोरहरूबाट बोकाहरू लिनेछु। किन? किनकि जङ्गलको हरेक पशु र हजारौं पहाडहरूका गाई बस्तु मेरै हुन्, पहाडहरूका सबै चरा चुरुङ्गीहरूलाई म जान्दछु, अनि वनका जंगली पशुहरू मेरै हुन्। म भोकाए भने पनि म तिमीलाई भन्ने थिएन, किनकि पृथ्वी र यसको भरपुरी मेरै हुन्। के म भरहरूको मासु खान्छु र अथवा बोकाहरूको रगत पिउँछु र? चौध पद होइन होइन, उहाँले भन्नुहुन्छ यो हो कुरा, परमेश्वरलाई धन्यवादको बलि चढाऊ र परम प्रधानका लागि आफ्नो भाकलहरू पूरा गर, अनि सन्तोषको दिनमा मलाई पुकार, म तिमीलाई छुटकारा दिनेछु र तिमीले मेरो बढाई गर्नेछौ। तेइस पद, जसले प्रशंसा रूपी बलिदान चढाउँछ उसैले मेरो महिमा गर्छ अनि जसले आफ्नो चाल सुधार्छ उसैलाई म परमेश्वरको उद्धार देखाउनेछु यहाँ देख्छौ परमेश्वरलाई एउटा कुरा चाहिएको छैन हामीबाट सबै कुरा उहाँकै हो के चाहिएछ उहाँलाई उहाँले भन्छ मलाई भोक त लाग्दैन भोकाएको भए पनि तिमीसँग माग्ने थिएन मैले सबै मेरै हो अनि इजरायलीहरू चाहिँ साँचो परमेश्वरलाई ठिकसँग चिनिरहेका थिएन अनि उनीहरू चाहिँ हामीले दिइरहेछौँ यस्तो यस्तो गरिरहेछौँ हामीले ठिकै गरिरहेछौँ भन्दा तर परमेश्वरले चाहिँ के खोज्नुहुन्थ्यो भने उनीहरूको हृदय एउटा प्रशंसा गर्ने धन्यवाद दिने यो चाहिँ हृदयबाट मात्र आउन सक्छ एउटा बाहिरबाट बलिदान दिन सकिन्छ हृदय बिना पनि तर धन्यवाद प्रशंसा उहाँको बढाई गर्ने यो चाहिँ हृदयबाट मात्र आउन सक्छ त्यसैले उहाँ हृदयको पछि लागिरहनु भएको छ तपाईँको हृदय चाहिरहनु भएको छ प्रिय साना बाबुहरू नानीहरू ठुलाहरू हो किनभने एउटा कुरा छ कि परमेश्वरले मान्छेलाई दिनुभएको त्यसलाई चाहिँ रोजाइ भन्छ इच्छा शक्ति भन्छ चोइस भन्छ हाम्रो निर्णय हाम्रो हृदयले चाहिँ के रोज्छ आदमसँग थियो अनि आदमलाई जाँच्नु भयो यो असल र खराबको ज्ञानको रूपको फल नखानु किनभने जुन दिन खान्छौ त्यही दिन मर्छौ उसलाई रोजाइ दिनु भयो होइन होइन बरु त्यो नखाऊ त्यो जीवनको रूखबाट खाऊ तर उसले चाहिँ नखानु भनेको रूखको फल खायो उसको रोजाइ चाहिँ गलत भयो त्यो पाप थियो विद्रोह थियो तैपनि परमेश्वर ती असल अनुग्रही हुनुभएकोले उसको लागि फेरि फर्किने बाटो बनाउनु भयो ऊ लडिसक्यो उसलाई उठ्ने उपाय दिनुभयो परमेश्वरले चाहिँ एउटा रक्ताम्य मुक्तिदाताको प्रतिज्ञा गर्नुभयो ठुलो आफूलाई दुःख परिकन पनि आफ्नै आफैले मूल्य तिरिकन आफूलाई चोट पर्ने गरिकन परमेश्वरले चाहिँ मान्छेलाई आफू कहाँ आउने उपाय गर्नुभयो जब हामी पश्चाताप गर्छौँ यो हृदयबाट मात्र हुन सक्छ जब हामी विश्वासद्वारा आउँछौँ हेर्नुहोस् त एकाउन्नमा एकपन्न पल्टाउनुहोस् अनि अर्को भजनमा पनि हेरौँ यस विषयमा एकाउन्नको सोह्र र सत्र दाउदले पाप गरेको थियो तर दाउद अब पश्चातापी छ फर्कँदैछ उसले मुक्ति पाइसकेको व्यक्ति हो तर ऊ चाहिँ परमेश्वरसँग अब ऊ सङ्गतिमा फर्किँदैछ पढ्छौँ पन्ध्र पदबाट एकाउन्नमा हे प्रभु मेरा ओठ खोलिदिनुहोस् र मेरो मुखले तपाईँको स्तुति प्रशंसा गर्नेछ किनकि तपाईँ बलिदानको चाहना गर्नुहुन्न नत्र त म त्यो चढाउने थिएँ तपाईँ होम बलिमा प्रसन्न हुनुहुन्न टुटेको आत्मा नै परमेश्वरका बलिदानहरू हुन् हे परमेश्वर तपाईँ टुटेको र पश्चातापले चूर्ण हृदयलाई तुच्छ ठान्नु हुन्न परमेश्वरले खोज्नु भएको चाहिँ तपाईँको हृदय हो तपाईँको पश्चातापको विश्वास भरोसा आज्ञापालन फर्कने उहाँका आउने सम्बन्ध गाँच्ने धर्म होइन रीति होइन विधि होइन एउटा व्यक्तिसँग चाहिँ प्रेमको सम्बन्ध सुरुबाट नै यही हो अनि आज परमेश्वर हामीसँग यस्तो खोजिरहनु भएको छ अब कुन अर्थ कुन तरिकाले हो त यो यसरी भनौँ त्यसैले परमेश्वरलाई त्यो सुगन्ध त्यो मन परेको त्यो खुसी भएको चाहिँ त्यो भौतिक बलिदान र त्यो होइन त्यो बासनामा होइन तर कुन कुराले चाहिँ उहाँलाई सुगन्ध दिन्छ खुसी पार्छ भने त्यो होम बलिले दर्शाएको वास्तविकताले त्यो होम बलि एउटा तस्बिर हो त्यो तस्बिर चाहिँ उहाँको पुत्र येशु ख्रिस्टको हो अनि प्रभु येशु ख्रिस्टले आफ्नो पुरै हृदयले पिताको आज्ञा पालन गर्नुभएको उहाँलाई अति नै मनपर्छ मन पर्यो प्रभु येशूको पूर्ण आज्ञा पालन मृत्युसम्मको आज्ञा पालन परमेश्वर पिताको लागि अति नै मिठो बासना दिने कुरा थियो यस्तो उहाँले कुनै मान्छेबाट पाउनु भएको थियो नि यो सृष्टिमा आदमदेखि आएर खालि उहाँको पुत्रमा पाउनुभयो जससँग उहाँ अत्यन्त प्रसन्न हुनुभयो। त्यसैले होम बलिले चाहिँ के को कुरा गर्दैछ भने सम्पूर्ण हृदयको भक्ति, सम्पूर्ण हृदयको आज्ञा पालन, सम्पूर्ण हृदय। अनि यो कुराहरू हेर्नेछौँ। अनि होम बलिले चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ सम्पूर्ण हृदयले पिता प्रति परमेश्वरको परमेश्वर पिताप्रति उहाँको प्रेम आज्ञा पालन र भक्तिले भरिनु भएको कुरा दर्शाउँछ र यो चाहिँ परमेश्वरलाई अति नै मनपर्छ। अनि हामीबाट पनि यस्तै पूर्ण हृदयको भक्ति खोजिरहनु भएको छ। अनि हामी चाहिँ बुझ्न चाहन्छौँ हाम्रो यो अध्ययनमा, त्यही हो हाम्रो उद्देश्य अहिले चाहिँ। अब उत्पत्ति आठमा हेऱ्यौँ, उत्पत्ति आठ पछि खोज्दै उहाँको इतिहासको पन्नाहरू पल्टाउँदै जाँदाखेरि चाहिँ के पाउँछ भने काहीँ पनि पाउँदैन, एकैचोटि उत्पत्ति बाइस अध्यायमा आएर चाहिँ यो होम बलि भन्ने शब्द एकासी देखा पर्छ, छ छ पटक त्यो पनि होम बलि रूपमा चढाओ इसहाकलाई। पिताजी इसहाकले भन्छ यहाँ दाउरा छ, यहाँ आगो छ, तर होम बलिका निम्ति पाठ चाहिँ खोइ। अनि अब्राहमले भन्छ मेरा छोरा होम बलिका निम्ति पाठा चाहिँ परमेश्वरले नै प्रबन्ध गर्नुहुन्छ, होम बलि होम बलि होम बलि यो कुरा भइरहेछ। अनि इसहाकको सट्टामा चाहिँ यहोवा यिरे अर्थात् प्रबन्ध गर्नुहुने देख्नुहुने परमेश्वरले चाहिँ त्यहाँ एउटा थुमा एउटा साँड भेटा प्रबन्ध गर्नुहुन्छ, जहाँ प्रभु येशू ख्रीष्टको चित्र हो होम बलिको रूपमा त्यो चाहिँ। अनि त्यसैले उत्पत्ति आठ उत्पत्ति बाइसमा छ। अनि हाबिलले के चढायो त, हाबिलले चढाएको बलिदान होम बलि हुन सक्छ तर हामीलाई त्यो भनिएको छैन, अर्कै शब्द मिन्खा भन्ने शब्द प्रयोग गरेको छ, त्यो भनेको छैन, एउटा गिफ्ट परमेश्वरले चढाएन। खालि पछि मूसाद्वारा चाहिँ भनेको अब्राहम भन्दा 500 वर्ष पछाडि लगभग मूसाद्वारा परमेश्वरले चाहिँ व्यवस्था दिनुहुन्छ र होम बलिको नियमहरू दिनुहुन्छ एकदम डिटेलमा। परमेश्वरले हामीलाई धेरै कुरा बताउन चाहनुहुन्छ उहाँको पुत्रको बारेमा, उहाँको पुत्रको बलिदानको बारेमा। अनि त्यसैले हामीले पढ्न थाल्छौँ प्रस्थानको 29 लेबीको 1 अध्यायमा लेबीको 8 अध्यायमा यो होम बलिको बारेमा उहाँले दिनुभएको विस्तृत नियमहरू। अनि यो कसले चढाउने, के चढाउने, कहाँ चढाउने, अनि यी नियमहरू कुन पशुहरू चढाउन मिल्छ यस्ता कुराहरू। अब हामी चाहिँ सुरु गरौँ प्रस्थानको 29 अध्यायमा चाहिँ हामी जाउँ, प्रस्थानको 29 यहाँ चाहिँ त्यसैले मूसाको समयमा हामी एकैचोटि हामी अब्राहमबाट 500 वर्ष उठेर गइरहेछौँ है, त्यो ख्यालमा राख्नुपर्छ इतिहासको पन्ना कहाँ पुग्यो हामी है। अनि अनि अब्राहमको सन्तान चाहिँ अब धेरै संख्यामा भइसक्यो लगभग 20 लाख। अनि उनीहरू चाहिँ एउटा ठाउँमा जम्मा भएका छन्, उनीहरू छाउनीमा बसिरहेका छन्, उनीहरू यात्रामा छन्। वास्तवमा उनीहरू चाहिँ अब मिश्र देशको दासत्वबाट उनीहरू प्रतिज्ञा गरेको देश इजरायल कनान भूमिमा पस्नेवाला छन्। तर परमेश्वरले भन्नुहुन्छ त्यो भूमिमा पस्नु अगाडि चाहिँ मेरो नियम चाहिँ तिमीहरूले चाहिँ जान्नुपर्छ। अनि त्यो नियमहरूलाई व्यवस्था भनिन्छ जो चाहिँ इजरायललाई दिएको, हामीलाई होइन प्रियहरू, हामी इजरायल होइन। हामीले सिक्न सक्छौँ किनभने यसमा तस्बिरै तस्बिरहरू छन् हाम्रो प्रभु येशूको, तर त्यहाँ भएका बलिदानहरूको नियमहरू अनि त्यहाँ भएको विभिन्न नियमहरू जस्तो अघि भाकलको नियम हामीले पढ्दै थियौँ, अनि यस्ता कुराहरू चाहिँ हाम्रो लागि होइन, इजरायलको लागि हो। त्यसबाट हाम्रा आत्मिक शिक्षाहरू चाहिँ लिँदैछौँ। अनि यहाँ चाहिँ त्यसैले प्रस्थान 29 चाहिँ देख्छौँ कि त्यहाँ त पुजारीहरू भन्ने हुन्छ। यहाँ पुजारीहरू को हुन्? यहाँ चाहिँ प्रत्येक विश्वासी नै पुजारीहरू हुन्। प्रभु येशु ख्रीष्ट हाम्रो महापुजारी हुनुहुन्छ, अनि हामी चाहिँ प्रभु येशुद्वारा हामी आत्मिक बलिदानहरू चढाउँछौँ। आत्मिक बलिदानहरू पहिलो पत्रुस 2:5 पत्रुसले भन्छ, हामी चाहिँ मण्डली हौ, हामी इजरायल होइन, तर हाम्रो लागि चाहिँ यहाँ थुप्रै शिक्षाहरू छन्। त्यसैले पवित्र शास्त्र सबै लाभदायक छ, शिक्षाको निम्ति, भूल दोष देखाउनको निम्ति, अनि हामीलाई सुधारको निम्ति र धार्मिकताको सम्बन्धमा हामीलाई तालिम दिनको निम्ति त्यही गरेर छन्। अनि हामी चाहिँ ख्रीष्टलाई देख्न चाहन्छौँ हरेक पन्नामा। अब प्रस्थान 29 चाहिँ त्यसैले पुजारीहरू त्यहाँ चाहिँ परमेश्वरले खडा गर्नुभयो, एउटा हारुनको समूह छोराहरू भनिएको छ, अनि उनीहरूले चाहिँ बलिदान चढाउने काममा चाहिँ उनीहरूको भूमिका हुन्थ्यो। पहिला इजरायल हुनुभन्दा अगाडि चाहिँ परिवारको मुख्य व्यक्तिले नै यो पुजारीको काम गर्थ्यो, जस्तो कि अब्राहमको परिवारमा अब्राहमले गर्थ्यो है। अनि तर इजरायलमा चाहिँ अब थुप्रो परिवारहरू छन् अब्राहमको सन्तानहरू, अनि त्यहाँ चाहिँ एउटा परिवार हारुनको वंशलाई चाहिँ पुजारी काम दिनुहुन्छ, सहयोग गर्नलाई त्यहाँ लेबीहरू भन्ने छन्। अनि सब कुराहरू पछि हामी अझ राम्रोसँग अध्ययन गर्नुपर्छ, अहिले छोटकरीमा चाहिँ यति जानिराख्नुहोस् कि यहाँ ती शब्दहरू तपाईँले यहाँ भेट्नुहुन्छ। प्रस्थान 29 अनि त्यो 18 पदमा चाहिँ अब हामी यहाँ पढ्छौँ। अनि वास्तवमा यसो गरौँ, 15-18 पढ्नेछौँ, 15-18 29 प्रस्थानमा यहाँ चाहिँ यो पुजारीगिरीहरू पहिलो प्रथम पटक उनीहरूको चाहिँ उनीहरूलाई चाहिँ अलग गर्दै हुनुहुन्छ, यो कामको लागि उनीहरूलाई चाहिँ नियुक्त अभिषेक गरिँदैछ। 15 त्यसपछि यहाँ मोसालाई आज्ञा दिँदैछ, तिमीले एउटा थुमा लिनु, एउटा सँड भेडा लिनु, अनि हारुन र उसका छोराहरूले त्यस थुमाको टाउको माथि आफ्नो हातहरू राखुन्। हेर्नुहोस् है, होमबली कसरी चढाइनेछ। 16 अनि तिमीले त्यस थुमालाई मार्नु, अनि तिमीले त्यसको रगत लिएर चारैतिर वेदीमाथि छर्किदिनु, वेदी बनाएको छ। 17 अनि तिमीले त्यस थुमालाई टुक्रा टुक्रा पारी काट्नु, त्यसका आन्द्राहरू र त्यसका खुट्टाहरू धुनु, यो डिटेललाई ध्यान दिनुपर्छ, र तिनलाई त्यसका टुक्राहरू र त्यसका टाउको माथि राखिदिनु। 18 अनि तिमीले सम्पूर्ण थुमा भनेको पुरै सिङ्गै थुमालाई वेदीमाथि जलाउनु, यो चाहिँ परमप्रभुका निम्ति एक होम बलि हो, यो परमप्रभुका निम्ति मिठो बास्ना हुने आगद्वारा चढाएको एक बलि हो। इजरायलले यसरी चाहिँ गर्नुपर्थ्यो पुजारीको अभिषेकमा र अन्य स्वेच्छापूर्ण ल्याएको होम बलिहरूको कुरामा पनि, जुन चाहिँ लेबी 1 छ, पछि हेर्नेछौँ। पहिलो कुरा यहाँ देख्छौँ कि होम बलिको त्यो थुमा चाहिँ पुरै आगोमा जलाइँदो रहेछ, पुरै। अनि त्यहाँ पछि हामी देख्छौँ कि त्यसको छाला चाहिँ काडिएको हुन्थ्यो, अनि त्यसको बारेमा पनि हामी पाठहरू सिक्नेछौँ। अनि यसबाट देख्छौँ कि पुरै सम्पूर्ण हृदयले प्रभु येशु ख्रीष्टले पिताको इच्छा पूरा गर्नुभएको कल्वरी क्रुसमा भन्ने कुरा चाहिँ यहाँ दर्शाइँदैछ। अनि प्रश्नहरू छ, कसरी एउटा मरेको, एउटा आगोमा अब होम बलि चढाएको एउटा पशु परमेश्वरको निम्ति एउटा मिठो बास्ना हुन सक्छ? हामीले हेरिसक्यौँ परमेश्वरलाई खास पशुको रगत र बलि मासु माने उहाँ त खुसी होइन। यसले चाहिँ वास्तवमा जुन कुराले उहाँलाई खुसी पार्छ त्यो कुरालाई चाहिँ दर्शाइरहेछ। हाम्रो लागि फोटो हो, एउटा तस्बिर, अनि यसबाट हामीले हामीलाई सिकाउन चाहन्छ, एउटा एउटा छाया हो। हामीलाई कसरी थाहा हुन्छ यो छाया हो भनेर? बाइबलमा भनिएको छ, हामी हिब्रू 10 हामी पल्टाउँदैछौँ, हिब्रू 10, यो छाया हो, यो तस्बिर हो, यो चित्र हो भन्ने कुरा। हिब्रू 10:1-4 अनि हिब्रू 10 प्रजु भाइ कति टाइम अरे मेरो कागज बिर्सेछ म एन गर्नु पर्ने हिब्रू 10 एकदेखि चार मा चाहिँ पढ्नेछ 110 हिब्रू 10 को एकदेखि चारमा हामी पढौँ किनकि व्यवस्थाले भनेको के हो मोसाद्वारा दिएको ती नियमहरू उत्पत्ति प्रस्थान प्रस्थानले विगन्ती व्यवस्था किनकि व्यवस्थाले जससँग आउनेवाला असल कुराहरूको खास रूप चाहिँ नभएर छाया मात्र भएको हुनाले तिनीहरूले वर्ष वर्ष निरन्तर चढाएका ती एकै प्रकारका बलिदानहरूद्वारा नजिक आउनेहरूलाई कहिले सिद्ध पार्न सक्दैन नत्र त के ती चढाइन बन्द हुने थिएनन् र किनभने एकपल्ट शुद्ध पारेपछि विवेकले सेवा गर्नेहरूलाई फेरि कहिले पापी नठहराउनु पर्थ्यो तर ती बलिदानहरूद्वारा हरेक वर्ष फेरि पापहरूको सम्झना हुन्छ किनकि बहर र बोकाहरूको रगतले पापहरू हरण गर्नु असम्भव छ दसको एकमा भनेछ छाया मात्र थियो अनि त्यसैले त्यसले पाप हरण गर्न सक्दैन थियो त्यसले क्षमा दिन सक्दैन थियो सिद्ध पार्न सक्दैन थियो अनि हिजो पनि प्रज्वल भाइले छायाको कुरा गर्दै हुनुहुन्थ्यो छाया भनेको चाहिँ एउटा यस्तो कुरा हो जो चाहिँ वास्तविक होइन देख्न त देखिन्छ धेरै अचम्मको कुरा है देख्न त सकिन्छ तर वास्तविक होइन त्यो धेरैले भन्छ देखेपछि म पत्याउँछ खै छाया त देखिन्छ तर त्यो वास्तविक छैन किनभने तपाईँले अब घाम लागेको दिनमा एउटा तपाईँको यहाँ रुख देख्नुहुन्छ छाया रुखको छाया अब चढ्न सक्नुहुन्न छाया छ अझ त्यहाँ चाहिँ यसो हेर्दाखेरि त मेवा झुन्डिरहेछ तर खान सक्नुहुन्न देखिन्छ त्यो छाया अनि त्यहाँ एकजना मान्छे पनि उभिरहेको छाया देख्नुहुन्छ तर ऊ कहाँ त्यो छायामा गएर कुरा गर्न सक्नुहुन्न तर के भने त्यो छायाको पछाडि एउटा वास्तविकता छ त्यो छायाले भन्दैछ त्यहाँ एउटा साँच्चैको वास्तविक कुरा छ अनि त्यसको पछि चाहिँ तपाईँ लाग्नुपर्छ चाहे त्यो रुख होस् चाहे मेवा होस् त्यो मान्छे होस् होइन त्यस्तै यो होम बलि पनि एउटा वास्तविक कुराको छाया हो प्रियहरू यो एकदम कस्तो कुराको छाया हो भने एकदम सुन्दर कुराको छाया हो हेर्नुहोस् त 10 अध्यायको 1 पदमा के लेखेको छ किनकि व्यवस्थाले जससँग आउनेवाला असल कुराहरू को खास रूप चाहिँ नभएर छाया मात्र भएको हुनाले भन्छ त्यसैले असल कुराहरू वास्तविक असल कुराहरूको छायालाई देखाउँदैछ अर्को कुरा 10 अध्यायको 1 पदमा के पनि छ यो छायाले चाहिँ आउनेवाला कुराहरूको कुरा गरिरहेछ यो छायाले चाहिँ यहाँ भनेको छ जससँग आउनेवाला असल कुराहरूको छाया खास रूप चाहिँ होइन भनेको मतलब चाहिँ पुरानो नियमको समयहरूमा चाहिँ त्यो दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ यो पछि हुने कुराहरू थियो यो चाहिँ प्रभु यीशु ख्रीष्टको आगमनमा पुरा हुने कुराहरू गरिरहेको थियो हामी त अहिले कहाँ अहिले त हामी चाहिँ अर्कै ठाउँमा उभिरहेछौँ हामी त फर्केर हेर्छौँ अनि हामी चाहिँ छायाहरूबाट वास्तविकतालाई सिक्न खोज्दैछौँ परमेश्वरको छायाहरू चाहिँ पवित्र शास्त्रमा चाहिँ अद्भुत छ यहाँ हामीलाई डिटेलमा उहाँले चाहिँ आफ्नो पुत्रको बलिदानको बारेमा चाहिँ होम बलिमाबाट बताउनु भएको हामी हेर्न लागिरहेछौँ वास्तवमा यो पुरै पुरानो नियमको किताब चाहिँ एउटा चित्र नै चित्रले भरिएको तस्विर पुस्तक हो यसमा चाहिँ पन्नै पछि हामी के पाउँछौँ आउनेवाला असल कुराहरू पल्टाउँ आउनेवाला असल कुराहरू को खास रूप चाहिँ नभएर त्यसको छाया त्यसको तस्विरहरू हामी हेरिरहेका छौँ अर्थात् मसीहको बारेमा ख्रीष्टको बारेमा, स्त्रीको त्यो सन्तानको बारेमा, अब्राहमको वंश, इजरायलद्वारा आउनुहुनेवाला येशु ख्रीष्ट जो चाहिँ संसारको मुक्तिदाताको बारेमा। अनि हिब्रू १०को अब पाँचदेखि दसमा जसरी पढिएको छ, लेखिएको छ, हामी यहाँ पढ्छौँ हिब्रू १० अनि पाँचबाट हेरौँ। यसै कारण संसारमा आउनुहुँदा उहाँ भन्नुहुन्छ, तपाईँले बलि र भेटी चाहनु भएन, तर तपाईँले मेरा निम्ति एउटा शरीर तयार पार्नु भएको छ। होम बलि र पाप बलिहरूमा तपाईँ प्रसन्न हुनु भएन, तब मैले भने हेर्नुहोस्, म आएको छु। पवित्र पुस्तकमा मेरो विषयमा लेखिएको छ, तपाईँको इच्छा पूरा गर्नलाई हे परमेश्वर। यहाँ चाहिँ कसले कोसँग कुरा गर्दैछ? जहिले पनि बाइबल पढ्दाखेरि त्यो चाहिँ हामीले निदो गर्नुपर्छ, यहाँ को बोल्दैछ। अनि यहाँ हामी देख्छौँ एकजना संसारमा आउनुभएको व्यक्ति। एउटा संसारमा आउनुभएको भनेपछि उहाँ कहाँबाट आउनुभयो? यहाँ उहाँ चाहिँ स्वर्गबाट आउनुभएको व्यक्ति हो, किनभने उहाँलाई चाहिँ परमेश्वर भनिएको छ। अनि उहाँ चाहिँ कसरी आउनुभयो? यहाँ भनेको छ उहाँ एउटा शरीर उहाँको लागि तयार पारियो, त्यो चाहिँ उहाँको कन्या बाटोको जन्म, स्त्रीको सन्तान। अनि उहाँ चाहिँ होम बलि र पाप बलिहरू त्यो छाया नै फेरि दोहोऱ्याउनलाई होइन होइन, उहाँ चाहिँ अब पूरा गर्नलाई, वास्तविकता ल्याउनलाई। कसरी? यहाँ लेखेको छ, पवित्र पुस्तकमा मेरो विषयमा लेखिएको छ। अर्थात् यहाँ चाहिँ यो सब त्यहाँ आउनेवाला असल कुराहरूको छायाहरू जुन लेखिएको थियो, अब त्यो कुरा म पूरा गर्न आउँदैछु, तपाईँको इच्छा पूरा गर्नलाई हे परमेश्वर भनेर पुत्रले पितालाई भन्दै हुनुहुन्छ। अनि त्यसैले होमबलीले चाहिँ दर्शाउँथ्यो केलाई भने, कल्वरी क्रुसमा प्रभु येशु ख्रीष्टको बलिदानलाई। अब प्रश्न उठ्छ, अब कसरी दर्शाउँछ? एफएसी ५ अध्यायमा हामी पढ्छौँ, एफएसी ५ अध्याय। यदि पुरानो नियम चाहिँ तस्बिरै तस्बिरले भरिएको पुस्तक हो भने, नयाँ नियम चाहिँ त्यो तस्बिरको अर्थ खुलाउने पुस्तक हो। अनि त्यसैले हामी चाहिँ यो छायाहरूको अर्थहरू चाहिँ नयाँ नियममा परमेश्वरकै प्रेरणाले दिएको टिप्पणी भनौँ, पुरानो नियमको टिप्पणी चाहिँ नयाँ नियम होलाई हामी हेर्दैछौँ। पाँचको दुई पद, एक पद पनि पढौँ, पाँचको एकबाट, एफएसी ५ को एक। यसकारण तिमीहरू प्रिय बालकहरू चाहिँ परमेश्वरका देखासिखी गर्नेहरू हो। यहाँबाट बुझ्छौ यो चाहिँ कसलाई लेखिँदैछ? परमेश्वरको छोराछोरीहरूलाई, अर्थात् साँच्चै विश्वास गरेर मुक्ति पाएकाहरूलाई। अनि यहाँ भनेको छ के गर्नुपर्छ? दुई पद, र प्रेममा हिँडा। परमेश्वरको देखासिखी गर्ने भने नम्बर एक कुरा नै के हो? परमेश्वर प्रेम हुनुहुन्छ, प्रेममा हिँड। जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बासना दिने सुगन्ध हुनका लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वरका अर्पण गर्नुभयो। हल्ला नगरौँ ल अगाडि। देख्नुभयो, यहाँ स्पष्टै बताएको छ कि प्रभु येशु ख्रीष्ट नै त्यो होम बलि हुनुहुन्छ। उहाँको क्रुसको बलिदान नै पितालाई मिठो वासना दिने सुगन्ध थियो। उहाँले नै आफूलाई परमेश्वरका अर्पण गर्नुभयो, अनि त्यो बलिदान चाहिँ हाम्रो निम्ति थियो। कति डिटेलहरू छ यहाँ हामी हेरौँ। यहाँ चाहिँ ख्रीष्टको बलिदानको मृत्यु कल्वरी क्रुसमा चाहिँ परमेश्वरलाई मिठो बासना दिने सुगन्ध थियो भनेछ। अब एउटा कुरो याद गर्नुपर्छ, पुरानो नियमको व्यवस्थामा चाहिँ, मोसाद्वारा दिएको व्यवस्थामा, त्यहाँ चाहिँ बलिदानहरू चाहिँ वास्तवमा पाँचवटा किसिमका थिए, तर दुईटा वर्गमा वर्गीकृत थिए। अनि होम बलि, मेल बलि, अनि अन्न बलि पाप बलि दोष बलि पाँच बलि त्यो सबै हामीले हेर्न भ्याउँदैनौँ। तर मुख्य के अहिले चाहिँ हेर्नुहोस् भने त्यो पाँचवटालाई पनि दुई भागमा विभाजन गरिएको थियो। पहिलो तिनवटा बलिदान होम बलि नम्बर वानमा पर्थ्यो, त्यसमा चाहिँ मिठो सुगन्ध दिने बलिदान भनेको छ त्यो तिनवटा, पहिलो चाहिँ पहिलो होम बलि चाहिँ है। तर अर्को अर्को खालको थियो त्यो चाहिँ पाप बलि, त्यो चाहिँ मिठो सुगन्ध दिने बलि भनेको छैन, त्यो भिन्नता चाहिँ राखिएको छ। अनि हामी अहिले नपढौँ तर भजन सङ्ग्रह 40:6 छदेखि 8 चाहिँ यो दुईटै बलिदानलाई उल्लेख गरेछ, होम बलि र पाप बलिहरूमा तपाईँ प्रसन्न हुनु भएन। अघि पनि हिब्रू 10 हामीले त्यही हेऱ्यौँ, कुनैले पनि उहाँलाई खुसी पार्ने होइन, छाया मात्र हो, खास रूप होइन, तर खुसी पार्ने, सुगन्ध दिने, परमेश्वरलाई प्रसन्न पार्ने चाहिँ ख्रीष्ट हो, जसले चाहिँ परमेश्वरको इच्छा पूरा गर्नुभयो। अनि एकछिनलाई भनिहालौँ ल, होम बलिमा हामी केन्द्रित हुन चाहन्छौँ, तर त्यो पाप बलि भन्ने चाहिँ परमेश्वरलाई सुगन्ध दिने चाहिँ भनिएको छैन। किन हामीले यसलाई अहिले डिटेलमा अध्ययन नगरे पनि, कारण किनभने त्यो पाप बलिले चाहिँ ख्रीष्ट क्रुसमा हाम्रो निम्ति पाप बन्नुभएको कुरालाई चाहिँ दर्शाइरहेछ। पाप बलिमा चाहिँ 2 कुरिन्थी 5:21 हामीले हिजो हेरेको थियौँ नि, हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न पाऊँ भनेर पापै नजान्नु हुनेलाई परमेश्वरले हाम्रो निम्ति पाप तुल्याउनु भयो। अनि त्यो चाहिँ मिठो बासना दिने कुरा होइन, जब उहाँ चाहिँ पाप बन्नुभयो क्रुसमा, त्यहाँ चाहिँ परमेश्वरको क्रोध खन्याइयो, त्यो चाहिँ पाप बलि हो। अनि पाप बलिको पशु चाहिँ के हुन्थ्यो भने, त्यसलाई मारिएपछि त्यसलाई चाहिँ वेदीमा चढाइँदैन थियो, उसलाई बाहिर लगिन्थ्यो एउटा सफा ठाउँमा, अनि त्यसलाई पुरै आगोमा चाहिँ जलाइन्थ्यो। होम बलि थिएन त्यो, त्यो खरानी बनाइन्थ्यो। परमेश्वरको अनन्त क्रोध नरकमा हामीले भोग्नुपर्ने चाहिँ ख्रीष्टले भोग्नु पर्ने, पाप बलिले त्यो देखाइरहेको छ। तर होम बलिमा हामी केन्द्रित हुन चाहन्छौँ, जुन चाहिँ यो चाहिँ मिठो बासना दिने सुगन्ध भनिएको छ। किन? किनभने यसले चाहिँ क्रुसमा जब प्रभु येशु मर्नुभयो, उहाँ चाहिँ पूर्ण हृदयले, पुरै हृदयले परमेश्वरको इच्छा पूरा गर्नुभएको कुरालाई दर्शाइरहेको छ। अनि त्यो दृष्टिकोणबाट, त्यो हैसियतले चाहिँ पिताले चाहिँ पुत्रको यो भक्तिलाई स्वीकार गर्नुहुन्छ, खुसी हुनुहुन्छ, अनि यो चाहिँ उहाँलाई मिठो बासना दिने बलि हुन्छ। त्यही एकचोटिको उहाँको मृत्यु हो, एउटै हो, तर त्यसमा चाहिँ फरक फरक त्यसको पाटाहरू छन्। प्रियहरू देख्नुभयो, यति ठुलो कार्य कल्भरी क्रुसमा भएको छ, एउटै बलिदानले दर्शाउनै सकिँदैन थियो। त्यसैले त्यहाँ 5-5 अनि मुख्य चाहिँ 2 होम बलि पाप बलि, हामी चाहिँ होम बलिलाई हेर्दैछौँ। अनि एफिसी 5:2 चाहिँ फेरि हिँड्छौँ, यहाँ चाहिँ यो 2 पाटा हामीले यहाँ देख्छौँ। पहिलो सुरु एफिसी 5:2 ख्याल गर्नुहोस् त, यहाँ लेखा छ, र प्रेममा हिँड जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो, र अब ध्यान दिनुहोस्, र मिठो बासना दिने सुगन्ध हुनका लागि, भनेपछि यो होम बलि हो, भेटी र बलिदानको रूपमा है। अब अन्तिम शब्दहरू म पछि हेर्नुहोस् है आफ्नै बाइबलमा, यहाँ के भनेछ, बलिदानको रूपमा आफैलाई भनेको सिङ्गे पुरै है आफैलाई, त्यसपछि के भनेछ, हाम्रा निम्ति, त्यो चाहिँ हामी पापीहरूलाई बचाउनलाई हाम्रो निम्ति गरिरहनु भएको छ। तर अर्कोतिर यहाँ छ, हाम्रो निम्ति भन्नाले हाम्रो सत्तामा, किनभने हामीले उहाँलाई खुसी पारेको थिएन, हामीले उहाँलाई खुसी पार्नु पर्थ्यो तर हामीले गरेनौँ। हाम्रो निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो, उहाँले अर्पण चाहिँ परमेश्वरतिर गरिरहनु भएको छ। होम बलि चाहिँ परमेश्वर कहाँ, परमेश्वर प्रतिको कुरामा चाहिँ यहाँ विशेष ध्यान दिनु परेको छ। हाम्रो सत्तामा हो, हामीले नगरेकोले, तर परमेश्वर प्रति। त्यसैले ठ्याक्कै कसरी त्यसो होम बलिले चाहिँ यस्तो कुरा दर्शाउन सक्थ्यो, अब फर्केर जानुपर्छ प्रस्थान 29। अनि यहाँ अब एउटा एउटा कुरा हेर्न थाल्छ। सत्र पदमा चाहिँ अघि पढेको थियौँ कि त्यो मारिएको थुनालाई लिएर के गर्नु पर्थ्यो। सत्र पदमा चाहिँ यहाँ पढ्छौँ, अनि तिमीले त्यस थुमालाई टुक्रा टुक्रा पारी काट्नु, अनि त्यो टुक्रा टुक्रा भन्नाले चाहिँ जथाभावी होइन, खुट्टा छुट्टै अनि टाउको छुट्टै यसरी हो है, अनि भित्री भागहरू पनि, अनि त्यसका आन्द्राहरू र त्यसका खुट्टाहरू धुनु र तिनलाई त्यसका टुक्राहरू भनेको त्यो आन्द्राहरूलाई र खुट्टाहरूलाई चाहिँ के गर्नु पर्थ्यो, टाउको माथि राखिदिनु रे, अनि त्यो बलि बेदीमाथि। अब प्रश्न उठ्छ, अब पुरै आगोले जलाउने हो कि किन धोइरहने, किन सफा गरिरहनु भने, कारण किनभने यो तस्विरहरू हेरेर ख्रिस्टको जो चाहिँ पूर्ण रूपले पापरहित पवित्र निष्खोट निष्कलङ्क एउटै पनि पाप नभएको बलि हुनुहुन्थ्यो, त्यसैले हो। अनि त्यसैले यो बलि चढाइदा चाहिँ पुरै यो धोइएको हुनुपर्थ्यो, सफा हुनुपर्थ्यो। प्रभु येशू चाहिँ पुरै पापरहित हुनुहुन्थ्यो। यहाँ चाहिँ होम बलिको चाहिँ त्यो पशुको चाहिँ खुट्टाहरूको कुरा गरेछ। प्रभु येशूले जे जे गर्नुभयो, जे जे कामहरू गर्नुभयो, पुरै पापरहित थियो। उहाँको सबै जे जे गर्नुभयो पापरहित थियो। त्यसपछि यहाँ टाउको कुरा गरेछ। प्रभु येशूले जे जे सोच्नुभयो, जे जे उहाँले चाहिँ जुन जुन कारणले उहाँले जे जे गर्नुभयो, अभिप्रायहरू उहाँको सबै सोचाइहरू पापरहित थिए। अनि अझ यहाँ त आन्द्राहरूको कुरा पनि छ। अनि हामीले चाहिँ नेपालीमा चाहिँ हामीले हाम्रो माया ममताको कुरा बताउँदाखेरि चाहिँ हामीले चाहिँ मुटुदेखि भन्छ, हामीले मुटुदेखि अथवा हृदयदेखि पनि भन्छ। अनि बाइबलमा पनि कतिचोटि त्यसरी नै भनेको छ, तर अझ हामीले अनुवादमा गयो भने चाहिँ कतिपल्ट चाहिँ यो भित्री अङ्गहरूको कुरा गरेछ, कलेज हो मृगौलादेखि है, हामीलाई त अलिक अनुहार लाग्छ त्यसरी भन्दाखेरि, तर त्यही नै हो, यो भित्री भागहरू अझ आन्द्राभुँडीहरूबाट है त्यसरी भनेछ है, फिलिपी दुईमा पनि त्यसरी भनेछ है। तर हाम्रो अनुवादमा चाहिँ अब नेपालीमा अनौठो भएकोले तरिकाले अनुवाद गरेछ। अनि त्यसैले यहाँ चाहिँ यो पशुको सबै भित्री भाग यसले के जनाउँछ भने, प्रभु येशू ख्रीष्टको सबभन्दा भित्री इच्छाहरू, उहाँको माया ममताहरू, उहाँको सबभन्दा भित्री भावनाहरू समेत चाहिँ पिताप्रति चाहिँ पवित्र थियो भन्ने कुरा देखाइरहेछ। उहाँ पवित्र शुद्ध हुनुहुन्थ्यो, उहाँ बाहिरी रूपमा पनि पुरै पवित्र हुनुहुन्थ्यो, उहाँ भित्री रूपमा पनि पुरै पवित्र हुनुहुन्थ्यो। जसरी पहिलो पत्रस दुईको बाइसमा भनेको छ, उहाँले कुनै पाप गर्नु भएन, कामको हिसाबले कुनै पाप गर्नु भएन। साथै पहिलो युहन्ना तिनको आठमा भनेको छ, उहाँमा कुनै पाप थिएन, उहाँको भित्री कुरा हो, उहाँमा चाहिँ एउटै पाप विचार सोचाइ केही पनि थिएन। अनि यो होम बलि ख्रिस्टको मृत्यु चाहिँ परमेश्वरलाई त्यसैले मिठो बासना दिने सुगन्ध थियो, किनभने पूर्ण रूपमा पितालाई खुसी पार्नुभयो। एकचोटि हामी यहुन्नामा उहाँकै शब्दहरू पढौँ, यहुन्ना चारको चौतिस, यहुन्ना चारको चौतिस, यहुन्ना चारको चौतिसमा पढ्छौँ। चेलाहरूसँग कुरा गर्दै हुनुहुन्छ, येशूले तिनीहरूलाई भन्नुभयो, जसले मलाई पठाउनुभयो उहाँको इच्छा पालन गर्नु र उहाँको काम गरी सिद्ध्याउनु नै मेरो भोजन हो। उहाँको पुरा हृदय कसरी चाहिँ समर्पित थियो पिताप्रति। पाँचको तीसमा हामी हेर्छौँ, प्रभु येशूले भन्नुहुन्छ पाँचको तीसमा, आफ्नै पट्टिबाट म केही पनि गर्न सक्दिनँ, जस्तो म सुन्दछु त्यस्तै म न्याय गर्दछु, अनि मेरो न्याय ठिक छ किनभने म आफ्नै इच्छा होइन तर मलाई पठाउनुहुने पिताको इच्छा खोज्दछु। छको अडतिसमा पनि, छको अडतिसमा, उहाँले भन्नुहुन्छ, किनभने म आफ्नै इच्छा होइन तर मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नका निम्ति स्वर्गबाट ओर्ली आएको हुँ। अनि आठको उन्तिसमा अर्को एउटा पद आठको उन्तिसमा अनि जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ, पिताले मलाई एक्लो छोड्नु भएको छैन, किनकि उहाँलाई खुसी पार्ने कुराहरू म सधैँ गर्दछु। अनि उहाँ चाहिँ क्रुससम्म यसरी जानु छ। अनि परमेश्वरले वास्तवमा मान्छेलाई यस्तै हुन बनाउनु भएको, मानव परमेश्वरले भन्दछ मान्छे कस्तो हुनुपर्छ थाहा छ, परमेश्वरले भन्दछ मेरो पुत्र जस्तै हुनुपर्छ। अनि त्यसैले हामीलाई बचाउनु भएपछि उहाँको मुख्य काम नै उद्देश्य नै के हो भने हामीलाई उहाँको पुत्र जस्तो बनाउनु, जति हामी हेर्छौँ उहाँलाई त्यति उहाँ जस्तै बन्छौँ। हामी प्रार्थना गर्छौँ।